Brampton या कॉल करो 905-450-2828 905-450-2828
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल ले नो ब्याज।
142 कैनेडी रोड ब्रैम्पटन 9058747171।
एशियन फूड सेंटर दी सारिया ही लोकेशंस ते 26 जून तो 6 जुलाई तक लग चुकी है कनाडा डे सेल। वी पॉन्ड लक्ष्मी मल्टीग्रेन आटा 899, 1.6 किलो सवेरा देसी घ्यो 2399, 216 बैग वाली टी इंडिया 999, 341 ग्राम सवेरा पनीर 399। इस तो अलावा ताजे फल फ्रूट सब्जियां दाला इंडिया वाले भांडे सारा कुछ अंडर वन रूफ ही मिलता है। कनाडा डे सेल एशियन फूड सेंटर दी सारिया ही लोकेशंस ते कॉल एट 416-744-3262।
ताजा सब्जियां ली तुहाडा अपना फार्म कैलगन सब्जी फार्म, जिथे तुसी ले सकदे हो निखरे पौधे, मिट्टी, गमले अते हर तरह दे फुल ते सब्जियां दी पनीरी। अपने घर विच कोई भी सब्जी या फुल दे पौधे उगाण लई कैलगन सब्जी फार्म ते आओ। असी सवेरे 9 बजे तो शाम 8 बजे तक तुहाडी सेवा लई हाजिर हां। 12050 एयरपोर्ट रोड कैलगन, जां तुसी फोन करो 905-840-9000 905-840-9000।
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुड़ सिखाओ ना।
कोई बात सादा सी है, हमारे पास 2 गाड़ियाँ और 1 घर है, और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है। और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर के इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 647-290-3773
Tired of missing your favorite Indian shows? Introducing Fastway IPTV, your gateway to 11,000 plus channels and 150,000 plus movies and series, all in one box. Catch up TV, full HD streaming, VOD and regional channels. One-time payments, long-term peace of mind, just $216 for 2-year subscription and free 4K IPTV box. Just $360 for 5-year subscription and free 4K IPTV box. Call now 866-692-4788 and bring home the ultimate South Asian entertainment experience. Free delivery all over Canada and US. Fastway IPTV, entertainment your way.
ताजा सब्जियां ली तुहाडा अपना फार्म कैलगन सब्जी फार्म, जिथे तुसी ले सकदे हो निखरे पौधे, मिट्टी, गमले अते हर तरह दे फुल ते सब्जियां दी पनीरी। अपने घर विच कोई भी सब्जी या फुल दे पौधे उगाण लई कैलगन सब्जी फार्म ते आओ। असी सवेरे 9 बजे तो शाम 8 बजे तक तुहाडी सेवा लई हाजिर हां। 12050 एयरपोर्ट रोड कैलगन, जां तुसी फोन करो 905-840-9000 905-840-9000।
इन सब कामों के लिए तो मुझे बैक होम ही जाना पड़ेगा।
कौन से काम?
वही, बेटे की शादी सर पर है और ज्वेलरी का खास काम अभी तक नहीं हुआ।
बस इतनी छोटी सी बात, पायल ज्वेलर्स पे हर किस्म की ज्वेलरी है और वो स्पेशलाइज करते हैं इन सब में ही, दुबई, सिंगापुर, इंडिया, पाकिस्तान और यहाँ की तमाम लेटेस्ट ज्वेलरी।
मुझे उनका एड्रेस बताओ, मैं आज ही ये काम जाके करवाती हूँ।
जी जी बिल्कुल, पायल ज्वेलर्स का एड्रेस है 2720 नॉर्थ पार्क ड्राइव, यूनिट 42, ब्रैम्पटन। पायल ज्वेलर्स के असलम भाई को कॉल करें ना 905-790-7879, दैट इज 905-790-7879।
कभी पायल बाजे छन, कभी पायल बाजे छन।
विलेज टेस्ट पूरे ओंटारियो का सबसे बड़ा हलाल सुपर रेस्टोरेंट है। कॉन्टिनेंटल, चाइनीज, बारबेक्यूज ट्राई करना चाहते हैं, कढ़ाई आइटम्स हैं एंड स्वीट्स एंड फ्रूट्स में बे इंतहा वैरायटी है। बेहतरीन फीस्ट एंजॉय कीजिए विलेज टेस्ट पे। आफ्टर मिसिसागा दे आर इन ओकविल एज वेल। विलेज टेस्ट 905-232-3663। विलेज टेस्ट
एन ਇਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਈਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ।
ਹਾਂਜੀ, ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਈਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਸਿਸ ਤੇ, ਜਿਸੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ ਵਾਸ਼ਰ, 3 ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਦ ਲੋਏਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਸਿਸ ਤੇ। ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਸਿਸ, 801 ਬੋਵੇ ਡਰਾਈਵ, ਵੈਸਟ ਬ੍ਰੈਂਪਟਨ, ਜਾਂ ਕਾਲ ਕਰੋ 905-450-2828, 905-450-2828।
ਸ਼ਿਰਾਜ ਸ਼ਫੀਕ, ਜਿਨਕੇ ਪਾਸ ਹੈ ਮਿਲੀਅਨਸ ਆਫ ਡਾਲਰਸ ਕੇ ਪ੍ਰਾਈਵੇਟ ਫੰਡਸ, ਲਾਸਟ ਮਿਨਟ ਕਲੋਜ਼ਿੰਗਸ ਹੋ ਯਾ ਡਿਫਿਕਲਟੀਜ਼, ਸਭੀ ਕੇ ਲਿਏ ਸ਼ਿਰਾਜ ਸ਼ਫੀਕ, 416-502-8000,
ਲਾਇਸੈਂਸ ਨੰਬਰ 10845, ਇੰਡੀਪੈਂਡੈਂਟਲੀ ਓਨਡ ਐਂਡ ਆਪਰੇਟਡ।
ओपन माइक कैफे एंड कुजीन, जहां आपको मिलेंगे मजेदार खाने जैसे कि लाहौरी गोट कड़ाही, शिनवारी गोट कड़ाही, निहारी, हलीम, पाए, बिरयानी, सीख कबाब, चिकन टिक्का, शवरमा, पिज्जा और मजेदार लाहौरी छोले, पालक पनीर और बहुत सी वेजिटेरियन ऑप्शंस। ओपन माइक कैफे एंड कुजीन, वही देसी अंदाज और वही देसी जायका। 1310 दंदा स्ट्रीट ईस्ट, मिसिसागा, यूनिट 3। ऑर्डर नाउ, कॉल 416-526-6800।
وہی خدا ہے، کوئی تو ہے جو نظام ہستی چلا رہا ہے، وہی خدا ہے۔ تلاش اس کو نہ کر بتوں میں، وہ ہے بدلتی ہوئی رتوں میں۔ بہت خوبصورت یہ کلام، یہ کلام مظفر وارثی کا یہ کلام ہے، اور سب سے پہلے مظفر فتح علی خان نے اس کو، بلکہ مظفر وارثی صاحب کی اپنی آواز میں بھی ہے، اللہ تبارک و تعالیٰ ان کو جنت الفردوس میں جگہ دے۔ بلکہ جب نصرت فتح علی خان مرحوم کا یہ کلام جس کو آج تک سنا جاتا ہے، تو تھوڑی سی ریزرویشن ضرور تھی جناب مظفر وارثی صاحب کی کہ ان سے پرمیشن نہیں دی گئی، مگر کلام بہت خوبصورت ہے حقیقت میں، کہ کوئی تو ہے جو نظام ہے۔ اور اللہ تبارک و تعالیٰ کو ہم قدرتوں میں دیکھتے ہیں، بعض اوقات اشخاص جب اپنا اچھا کردار کر رہے ہوتے ہیں اس میں دیکھتے ہیں۔ اسی طرح ابلیس کو دیکھنے کا بھی ایک طریقہ کار ہے، اگر کوئی بہت ہی غلط کام کر رہا ہے، اور یقیناً اس میں بھی ہم کہتے ہیں ابلیس نظر آتا ہے۔ بہرحال اللہ تبارک و تعالیٰ نے ہر ایک کو مختلف رخ دیے ہوئے ہیں۔ پروگرام میں آپ تمام کو خوش آمدید کہنا چاہتے ہیں، ہمارے فہم مظفر آپ کے ساتھ ہیں، اور اگین آج 8 محرم الحرام ہے، مگر میں نے جو چاند دیکھا تھا اس کے لحاظ سے 7 تھی۔ آئی ڈونٹ نو واز اٹ اے ڈریم اور واٹ اٹ 9 ہے۔ آج میں ڈرائیو کر رہی تھی، اینڈ آئی واز ڈرائیونگ آن، آئی وش کہ میں نے، میرے پاس اس کی پکچر ہو، آئی واز ڈرائیونگ آن، تو میں نے اپنی انگلیوں کے پر حساب لگایا تھا۔ بہرحال آئی مائٹ بی رانگ، کیونکہ علماء تو غلط نہیں ہو سکتے، آئی ایم ڈیفینیٹلی رانگ۔ آج کے پروگرام میں جب اسی کو میں نے کہا کوئی تو ہے جو نظام ہستی چلا رہا ہے، یہاں پہ میں ایک چھوٹی سی بات کے ساتھ آج پروگرام شروع کرنا چاہتی ہوں۔ آج کے پروگرام میں یقیناً ہم آپ صلی اللہ علیہ وآلہ وسلم کے جانے کے بعد سے سن 711 تک کا عرصہ جو ہے اس میں تھوڑا سا ایک تیز گھومیں گے اس عرصے میں، کہ کون کون اس عرصے میں رہا۔ سن 630 ہجری سے لے کے سن 711-12 ہجری تک ہم اس عرصے میں چلیں گے، پھر اس کے بعد ظاہر ہے مختلف لوگ آتے رہے۔ ایک چیز جس کو میں کور کرنا چاہتی ہوں، بنجمن نتنیاہو کا وزٹ ٹو امریکہ اور امریکہ کی انٹروینشن دنیا کی جس صورتحال میں، مین آف کورس آج سائن ہو جائے گا بل، بگ بیوٹیفل بل بھی سائن ہو جائے گا جس کو بہت پروموٹ کیا جا رہا ہے، مگر کہا جاتا ہے کہ آج امریکہ کی تاریخ کا تاریخ ترین دور ہے، مگر آئی ڈونٹ بلیو اٹ، ریزن بینگ کہ اگین آپ کا میرے سے متفق ہونا قطن کوئی ضروری نہیں ہے، کہ پالیٹیشینز اپنے اپنے لحاظ سے اس کو، آج ڈونلڈ ٹرمپ صاحب کا بلکہ کل کا بیان تھا کہ اگر یہی بل ڈیموکریٹس نے پیش کیا ہوتا تو یقیناً اس کو بہترین بل قرار دیتے، کیونکہ ڈونلڈ ٹرمپ نے پیش کیا اس لیے۔ مگر دنیا کے کسی خطے میں بھی چلے جائیں تو ہر شخص کے فیور میں جو چیز ہوتی ہے وہ اس کو ہائی لائٹ کرتا ہے، یہ دکھنے میں بڑی مناسب لگتا ہے، شاید غریب لوگوں کے لیے بہت بہتر ہے، میڈیوکرز کے لیے بڑا بہتر ہے، یہ آپ کو ٹپس کے اوپر ٹیکس نہیں پے کرنا پڑے گا، تھوڑی انکم کے اوپر آپ کو اوور ٹائم کے اوپر پے نہیں کرنا پڑے گا، سو مینی تھنگز جو نظر آتی ہیں۔ مگر وہ کہتے ہیں نا کہ جتنی دوائی کڑوی ہوتی ہے اس کے اوپر شوگر کوٹنگ کر دی جاتی ہے۔ ایک زمانے میں کنین کھانا بہت مشکل ہوتا تھا، میرا خیال ہے آپ نے بھی اپنی زندگی میں ایسی گولیاں ضرور کھائی ہوں گی، ماں باپ نے جو بچپن میں ہمیں کھلائی، جو بڑی کڑوی ہوا کرتی تھی، ناک بند کر کے منہ میں ڈال کے کھلایا کرتے ہوتے تھے، مگر پھر اس کے بعد ٹیکنالوجی نے ترقی کی تو ہر کڑوی ترین گولی کو شوگر کوٹ کر دیا گیا، تو وہ اب جب کھاتے ہیں تو منہ کے اندر اور حلق میں اترتے وقت اس کی کڑواہٹ کا اندازہ نہیں ہوتا۔ جب ملیریا بہت پھیلا کرتا تھا نا، تو بیسیکلی ایک یہ درخت تھا، جیسے پاکستان میں نیم کا درخت ہے، تو کوئنہ کوئنہ ایک درخت ہوا کرتا ہوتا تھا، مارشیز کے پاس یہ تھا، اور جو لوگ اس درخت کا پتہ، اور آپ کو پتا ہے مچھر بھی کہاں ہوتے ہیں، مارشیز کے پاس مچھر زیادہ ہوتے ہیں، مچھر کے کاٹنے سے ملیریا ہوتا ہے، ایک بندے کو ملیریا ہوا تو پھر وہ مچھر نے جس چیز کو کاٹا وہ ملیریا ساروں کو پھیلتا چلا گیا، کیونکہ ایک کا بلڈ دوسرے میں، دوسرے کا بلڈ تیسرے میں، وہی اس نے اپنا سکشن یوز کرنی ہوتی تھی۔ تو جو لوگ یہ ایسے جیسے چلتے چلتے کوئنہ کوئنہ کا پتا کھا لیتے تھے تو ان کو ملیریا نہیں ہوا ہوتا تھا، وہیں سے کنین کا استعمال کیا جانے لگا اس کے لیے۔ بات کہاں سے شروع ہوئی، کہاں آ گئی، کہ جو شوگر، جتنی جو چیزیں، جتنی بھی پولیٹیکل پارٹیز ہیں اراؤنڈ دا ورلڈ، آئی ایم ناٹ ٹاکنگ اباؤٹ ون کنٹری، ایوری کنٹری کے بعد اگر آپ بات کر لیں، جو لوگوں نے جو کام کرنا ہوتا ہے وہ اس چیز کو شوگر کوٹ کر کے عام آدمی کو پریزنٹ کرتے تھے۔ یعنی سیاست بھی اب وہ پیری فقیری کا کاروبار ہو گیا کہ مبہم بات کر دی جائے، اس کے بھی فائدے کیے، اس کے بھی فائدے کیے، اس کے بھی فائدے کیے۔ بہرحال ڈونلڈ ٹرمپ صاحب تو یہی کہتے ہیں کہ اگر اس کو بل کو ڈیموکریٹس پیش کرتے تو یقیناً وہ اس کو بڑا ہائی لائٹ کر رہے تھے, بیکاز یہ خنس جو ان کی ہے وہ صرف ڈونلڈ ٹرمپ کے ساتھ ہے. مگر بل میں جو چیزیں نظر آتی ہیں وہ صرف یہی نظر آتی ہیں کہ شاید وہ غریب لوگوں کا فائدہ, بلینئرز کا فائدہ نہیں ہے, مگر جو پالیٹیشنز ہیں اپوزیشن وہ کہتے ہیں یہ بلینئرز کا فائدہ ہے اور غریبوں کا فائدہ نہیں ہے. لمبی پریس کانفرنس ڈونلڈ ٹرمپ نے اس کے بارے میں کل کی اور انہوں نے تمام لوگوں کے جوابات بھی دیے. بات آج کے پروگرام میں جو چیزیں اسپانسرز کو لے کے چلوں گی, کوئکلی آپ کے ساتھ چلوں گی, ہم تھوڑا سا تاریخ کا ایک ورق بھی ہم پلٹیں گے. یقیناً میں صرف آپ کے ساتھ نریٹ کروں گی تھوڑا سا مختصر طور پہ کہ کیا ہماری تاریخ ہے, کیا کچھ نام جو آتے ہیں. یہ آج کل بھی جنگ کا دور ہے, شام کا ذکر میں آپ بہت سنتے ہیں, عراق کا ذکر آپ سن رہے ہیں, ایران کا ذکر ہم بہت سن رہے ہیں, سعودی عربیہ کا ذکر. سعودی عربیہ اس وقت تو سارے نیوٹرلائزڈ کنٹریز ہیں. دیر واز اے ٹائم کہ مسلمانوں کی جب فتوحات ہوئی تھی نا تو یورپ کی سائڈ پہ آ کے ایک حد پہ آ کے مسلمانوں کی فتوحات رک گئی تھی. ایک بہت بڑی ریزرویشن ہے, بہت بڑی ریزرویشن ہے ان دنوں میں کہ مڈل ایسٹ میں جتنے آپ کانکرز کی بات کر لیں, آپ آٹومنز کی بات کر لیں, امیدز میں بھی اگر آپ ذکر کر لیں, تو جتنے کانکرز آئے تھے یا فاتح آئے تھے انہوں نے ایک خاص حد تک فتوحات کا سلسلہ جاری رہا تھا, مگر پھر وہ آگے انٹر نہیں ہو سکے تھے. اچھا اب ویسٹ کا اور یورپ کا ایک کنسرن ہے کہ جب مڈل ایسٹ میں انسٹیبلٹی ہوئی تو بہت سارے مسلمز جو ہیں وہ ان علاقوں میں آباد ہو رہے ہیں, مساجد کی بنانے کی اجازت ہے, سب کچھ ہے. اب یہ ایک مہم شروع ہوئی یہاں پہ ویسٹ میں, اور آپ اس کو اگلے 6 مہینے 8 مہینے سال کے بیچ میں دیکھیں گے اس کے اوپر کیسے کام ہوتا ہے. دے سے کہ دس از دی بینگ اے مسلم, ہم تو یہ کہتے ہیں کہ اللہ کی مصلحت ہے, ہر چیز میں ایک مصلحت ضرور ہوتی ہے. ایک قوم اگر قیمت ادا کر رہی ہے یا ایک کچھ علاقے اگر قیمت ادا کر رہے ہیں تو دس از دا ٹائم کہ اب کی بار جو رائز ہوگا فرام ویسٹ اینڈ یورپ کی طرف سے مسلمز کا رائز ہوگا. آگے اس کے بارے میں سوچنا آپ کا کام ہے. ٹھیک, پروگرام سن رہے ہیں عارفہ مظفر, میں آپ کے ساتھ ساز و آواز, میں آپ کے ساتھ عارفہ مظفر. بہت شکریہ ہمارے تمام سپانسرز کا جن کے توسط سے ہم یہ پروگرام پیش کرتے ہیں, اور میری خواہش ہے کہ یہ پروگرام ہم بعد میں بھی آپ کے ساتھ, جو خاص طور پہ ہمارا تاریخ کا ایک راؤنڈ ہے, اس کو ہم بعد میں بھی آپ کے ساتھ ضرور شیئر کر سکیں گے ود میپس اینڈ ایوری تھنگ. آج کے پروگرام کو آپ تک پہنچانے میں سب سے پہلے میں ذکر کروں گی جی ٹی اے پینٹرز کا, ذکر کروں گی جی ٹی اے پینٹرز کا, بہت شکریہ جنہوں نے یہ تعاون دیا. محمد سلیم یہاں پر موجود ہوتے ہیں, اگر آپ اپنے گھر میں کوئی پینٹ کرنا چاہتے ہیں, ڈونٹ تھنک کہ پینٹ مینز پینٹ, پینٹ مینز کہ اگر آپ کی دیوار میں کہیں ہولز ہیں یا خاص طور پہ جہاں جوان بچے ہوتے ہیں تو ہول آ ہی جایا کرتے ہوتے ہیں, انہوں نے پنچ مارنا, طاقت ہی بڑی ہے ان کے بیچ میں, تو تو آپ جی ٹی اے پینٹرز کے محمد سلیم, اینڈ میں آپ کو یقین دلاتی ہوں کہ امیزنگ پرسن, ویری سویٹ, ویری ونڈرفل پروفیشنل مین. آئی ڈونٹ مین کہ بھائی سم تھنگ سم بڑی رکی ہے اور اس کو نہیں آتا, ہی از بین ان دس بزنس, پینٹ کے بزنس میں ویری فوکس, ہی اونلی ڈز پینٹ. اور پینٹ سے متعلق اگر آپ کی سیلنگ میں اگر کہیں پہ واٹر لیک کی وجہ سے یلو اسپاٹس پڑ گئے ہیں, یا پھر اگر پاپ کارن سیلنگ ہے اس کو ریموو کرنا, پینٹ کا ذکر اگر کرتے ہیں تو لیٹسٹ میں آج کل پھر ایک بار فیشن آیا, رواج آیا ہے کہ آپ وال پیپرز لگا رہے ہیں تو آپ وال پیپرز لگا سکتے ہیں. اگر آپ وال پیپر اتار کے پینٹ کرنا چاہتے ہیں, یہ وال پیپر جو ہے ورن آؤٹ ہے, تو بھی آپ محمد سلیم صاحب سے رابطہ کر لیجئے گا, کال کریں پلیز. پروگرام ساز آواز کا ریفرنس دیا, آئی گارنٹی ہی ول ڈیفینیٹلی کیئر یو. کہ یہ عارفہ با جی نے کہا تھا 6472711974 271974. میگا منی ایکسچینج رقم پاکستان بھیجو. آج فرائیڈے, آج تو وہ بند ہے مگر کل بھی بند ہوں گے. میرے ایک بھائی ہیں, انہوں نے مجھے ایک دن پاکستان, 3-4 مہینے پہلے کی بات ہے, اینڈ ہی واز ان ارجنس کے میں نے کہا آپ میگا منی پہ کاؤنٹ کریں, وہ پاکستان سے رقم یہاں بھی لے کے آتے ہیں. اینڈ آن سنڈے ہی کالڈ می کہ فرائیڈے کو تو وہ تو بند ہے اور مجھے تو میری سیٹرڈے کو فلائٹ ہے, اور میں نے کہا وہ بند ہے تو میں کچھ نہیں کر سکتی. میں بھی آپ کو ابھی بھی بتا رہی ہوں, فرائیڈے سیٹرڈے کو میگا منی ایکسچینج بند ہوا کرتے ہیں. آپ پاکستان سے رقم منگوا بھی سکتے ہیں, پاکستان رقم بھیج بھی سکتے ہیں. ان کی ویب سائٹ www.mega, اب تو میگا ساروں को याद रहेगा, मेगा बिल, मेगा अमेरिका, मेक अमेरिका ग्रेट अगेन, मेक इंडिया ग्रेट, वो मेगा है, एमआई है, मेगा ही चलेगा, मेगा। इन्होंने बिल्कुल डोनाल्ड ट्रंप के ये साथी हैं। 9052794754 उनका नंबर है। मेगा ओह, पाकिस्तान के आम खाने को दिल चाह रहा है आपका, उफ, वेरी डिलिशियस। मेरे ऑफिस में आज आए हैं, एक मैं आई तो एक आम पड़े हुए थे, मैं भी आपको दिखाती हूँ। मेरे मुंह में पानी आया तो आपके मुंह में क्यों ना पानी हो। अब याद है बचपन में हम क्या किया करते होते थे, हाय बचपन भी कितना खूबसूरत था। और हम कहा करते थे, हम अपने आम को संभाल लिया करते होते थे, बड़े प्यार से हमें अपना आम दे दिया करते थे, या सबके। उसके बाद जब हमारा आम होता था ना, हम उसको अकेले अकेले खाया करते थे, सब कहते राजे राजे खान दे बिलियां बिलियां चाक दिया, है ना। एनीवेज, आपको याद है ये कहावत? या शायद मैं बहुत बदतमीज थी, मैंने तो बिल्कुल ये कुछ बहुत किया हुआ। तो आम अगर आपने लेने हैं तो फातिमा ग्रोसर्स पे जाना होगा आपको, फातिमा ग्रोसर्स पे। 3.5 pounds की का बॉक्स भी है और 2 pounds का भी है। और आम, पाकिस्तानी आम, इस वक्त चौंसा, ये एक्चुअल चौंसा जिसके बीच में वो अंदर बाल सूफ नहीं होता। खैर आखिरी दिनों में जो आम आते हैं उसमें फिर रेशा बहुत सारा होता है, तो इन दिनों का चौंसा बड़ा स्पेशल है, गुठली भी बारीक है और टेस्ट भी बहुत अच्छा है। तो फातिमा ग्रोसर्स 9058487000, 9058488000 पे आपने रब्ता करना है। चंदे की इम्पोर्टेंट न्यूज देख लेते हैं, उसके बाद हम आपकी मुलाकात करवाएंगे मोहतरमा अंजुम कुरैशी साहिबा से। एक चीज जिसको मैं आपके साथ शेयर करना चाहती हूँ, पाकिस्तान में आईएमएफ के लिहाज से, आईएमएफ की बहुत सारी कंडीशन है, उनमें से एक कंडीशन आयरन फिर अगेन शुगर कोट होकर मिलती है, ये कैसे मिलती है। आईएमएफ की एक शर्त थी कि ग्रेड 17 और से ऊपर के जितने मुलाजमीन हैं उनके से पब्लिक करने का नोटिफिकेशन। आपको भी हंसी आई ना? मुझे भी हंसी आई। जितने पॉलिटिशियंस होते हैं ना, वो सारी चीजें अपने नाम पे नहीं करते, वो क्या करते हैं, कुछ चीजें अपने नाम पे, पॉलिटिशियंस भी और बाकी लोग भी जिनके पास, जिन्होंने मतलब इधर उधर से कमाया होता है, फिर कुछ चीजें अपनी बीवी के नाम पे होती हैं, कुछ बेटे के नाम पे होती हैं, कुछ बहू के नाम पे ट्रांसफर हो जाती हैं, और दिनों दिन सारे के सारे अमीर हो जाते हैं। तो बगैर उन्होंने वफाकी हुकूमत आलमी इदारे जो आईएमएफ है उनकी शर्त पूरी की है, और ग्रेड 17 से ऊपर के तमाम जो सरकारी अफसरान हैं उनके असासों को पब्लिक कर दिया जाएगा। तो सारे असासे उनके नाम पे नहीं, उनके बीवी बच्चों के नाम को भी तो पब्लिक किया जाए ना। ये नोटिफिकेशन के सिविल सर्वेंट्स एक्ट 1973 में सेक्शन 15 के बाद 15A का इजाफा किया गया, और नोटिफिकेशन में कहा गया कि सरकारी अफसरान के असासों की तफसीलात फेडरल बोर्ड ऑफ रेवेन्यू के जरिए पब्लिक की जाए। अच्छा, आपको मैं एक बात तो, दिस इज नॉट ओनली पाकिस्तान, अराउंड द वर्ल्ड ऐसी है। अगेन आई कैन नॉट कन्विंस यू, एवरीबॉडी हैज देयर ओन माइंड। मैं आपके साथ एक और इंडिया का आज एक कंसर्न का इजहार किया गया हिंदुस्तान का, उसके बारे में भी जिक्र करना चाहती हूँ। इंडिया के जो डिप्टी आर्मी चीफ हैं उन्होंने एक पाकिस्तान पे, आपको पता ही है कि पाकिस्तान की और इंडिया का जो वॉर का एपिसोड था, और उसमें अब उन्होंने ये कहा है कि भाई चाइना भी कल्प्रेट है। चाइना क्यों कल्प्रेट है? उन्होंने कहा है कि पाकिस्तान को हिंदुस्तान की फौजी तनसीबात के बारे में बराह रास्त इस वॉर के दरमियान चाइना मालूमात फराहम कर रहा था। मैं उसकी डिटेल आपके साथ शेयर करती हूँ। लेफ्टिनेंट जनरल राहुल सिंह ने नई दिल्ली में एक दिफाई तकरीब में खिताब में इल्जाम आयद किया कि पाक भारत जंग के दौरान उन्हें सिर्फ पाकिस्तान ही नहीं बल्कि चीन और तुर्किया का भी सामना करना पड़ा। लेफ्टिनेंट, अब बताइए टर्की के बारे में अगर हम बात करते हैं तो बल्कि आमिर खान को बड़ा बैकलैश मिला था इसमें, आमिर खान जो इंडिया के एक्टर हैं, कि आपने टर्की के प्रेसिडेंट के साथ तस्वीर आपने बनवाई, उनको बड़ा, तो उन्होंने कहा तो मैं तस्वीर तो बहुत पहले बनवाई थी, अब तो नहीं मैंने बनवाई ना, तो अब मैं तुर्की को भी गलत कहता हूँ कि तुर्की ने पाकिस्तान का साथ किया। आई डू यू वॉन्ट टू किल एवरीबडी बाई एलियनेटिंग दैट कंट्री और दैट पर्सन। तो बहरहाल उन्होंने कहा कि भारत जंग के दौरान सिर्फ पाकिस्तान ही नहीं बल्कि चीन और तुर्किया का भी सामना करना पड़ा। लेफ्टिनेंट जनरल राहुल सिंह के मुताबिक चीन पाकिस्तान को भारतीय फौजी तनसीबात के बारे में बराह रास्त मालूमात फराहम कर रहा था। एक सरहद मगर दो दुश्मन दो से ज्यादा थे, एक तरफ पाकिस्तान था लेकिन दरहकीकत दुश्मन 3 या 4 थे, पाकिस्तान सामने नजर आ रहा था। अभी शुक्र करो ईरान नहीं था, तब तो ईरान आपके साथ था। लेफ्टिनेंट जनरल राहुल ने कहा कि ये कोई हैरत की बात नहीं, क्योंकि अगर आप पिछले 5 साल के आदाद शुमार देखें तो पाकिस्तान को मिलने वाला 81% फौजी सामान चीनी साख्त का है। हाँ मगर चीनी साग में अच्छी चीजें भी तो हैं ना। लेफ्टिनेंट जनरल राहुल ने दावा किया कि चीनी संघ को अपने हथियारों की दीगर अस्करी निजामों के खिलाफ जांचने के लिए एक लाइव लैब के तौर पर इस्तेमाल कर रहा था। आप सही तो कह रहे हैं, बट वो तो तब लैब के तौर पर इस्तेमाल करता अगर जंग की इब्तदा चाइना या पाकिस्तान कर रहा होता। लेफ्टिनेंट जनरल ने कहा कि तुर्की भी ऐसी मदद फराहम करने में बहुत अहम किरदार अदा किया। उन्होंने लेफ्टिनेंट जनरल राहुल सिंह ने मजीद कहा कि अगला अहम सबक सिविल मिलिट्री फ्यूजन की अहमियत है। इस शोबे में भी बहुत कुछ करना बाकी है, यानी इंडिया को उस शोबे में करना बहुत कुछ बाकी है। उन्होंने कहा कि ये एक ऐसा पहलू है जहां हमें वाकई तेजी से आगे बढ़ने और मुनासिब कार्रवाई करने की जरूरत है। ऑपरेशन संदूक से एक और सबक महफूज सप्लाई चेन की जरूरत था। इन अ वे के जाहिर है उन्होंने एक एनालिसिस पेश किया कि कहां उनकी कमियां थी और कहां जो बाहर से जो सूरत हाल थी उसमें एक से ज्यादा लोगों का उनको सामना करना पड़ा। उन्होंने कहा सप्लाई चेन अब भी बहुत सी चीजों के लिए बैरूनी जराये पर इन्हसार करती है। ये तमाम सामान दस्तियाब, आपको याद होगा कि राफेल के बारे में भी इंडिया ने जब ये कहा था, उनकी बावसूख शख्सियात जब ये बात की थी तो उन्होंने कहा राफेल की पूरी टेक्नोलॉजी हमें नहीं दी गई थी और राफेल को उन्होंने या फ्रांस को उन्होंने मुर्द इल्जाम इस सिलसिले में ठहराया था। ये तो एक सूरत हाल हो गई। एक और बड़े दुख की खबर शेयर करना चाहती हूँ कि हिंदुस्तान में सैलाब और लैंड स्लाइडिंग से अमवात की तादाद 69 हो गई। जहां भी डेथ होती है इट्स सैड, मरना सारों ने। एक और चीज मैं आपके साथ शेयर करना चाहती हूँ, बल्कि मेरी कोशिश होगी कि मेरे बहुत अच्छे भाई हैं और राशिद भाई अगर आप प्रोग्राम को सुन रहे हो, आई डोंट नो वेयर आर यू इन कैनेडा और समवेयर एल्स इन द वर्ल्ड, आपने मुझे एक वीडियो भेजी और मैं उसको बात करूंगी कि कनाडा इतना खूबसूरत मुल्क है कि यहाँ पे टर्टल्स जो हैं, आपको पता ही है कि अक्सर आप ट्रेवल करें तो सड़क के ऊपर लिखा होता है हिरन क्रॉस करने की जगह है या टर्टल्स की क्रॉसिंग के लिए इन्होंने एक अंडरपास बनाया है। नंबर एक तो ये कि पैसा है, नंबर टू ये कि टर्टल्स के बिल्कुल अगर आप गोल्फ में भी जाएं ना तो गोल्फ यूनी 50 स्टोन रोड के पास आप सड़क से गुजरें तो उन्होंने अक्सर जगहों पे बोर्ड लगाए हैं टर्टल क्रॉसिंग और उसको कंपेयर किया था उन्होंने इस टर्टल क्रॉसिंग को कि कनाडा में इतना इंसानियत से प्यार किया जाता है, यानी नॉट ओनली इंसानियत जिंदगी से इतना प्यार किया जाता है कि जानवरों को भी क्रॉस करने के लिए अंडरपास बना दिए गए हैं। वेयरएज जब उन्होंने इसका कंपैरिजन किया पाकिस्तान से, वो अपनी बातचीत में इसका कंपैरिजन कर रहे थे तो उन्होंने कहा जी सवात में इतने लोगों की डेथ हो गई। मुझे सबसे पहले ये बताइएगा कि अगर आपको अलर्ट जारी कर दिया गया है और अगर आप अलर्ट के बावजूद उस इलाके में जाते हैं तो हुज रिस्पॉन्सिबिलिटी इज दैट? पाकिस्तान इज नॉट इक्विप्ड दैट मच विद द लेटेस्ट टेक्नोलॉजी, वहां तो जाहिर है इतना हैवी इक्विपमेंट भी नहीं है, मगर आप उन लोगों को भी तो जिम्मेदार करार दें ना। आपको याद होगा मई का एक वाकया हुआ था जिसमें बर्फबारी में बहुत से लोगों की डेथ हो गई थी। हालांकि यहां तो आए दिन तूफान आते हैं मगर उन तूफानों में भी डेथ हो जाती है, उस तूफान में भी लोगों ने बाहर निकल के जब इंजॉय किया बर्फबारी तेज हुई सड़कें ब्लॉक हुई और बेशुमार लोगों की मौत का। सो अगर सिग्नल्स होते हैं, अगर वहां पर कोई नोटिफिकेशन या अलर्ट आता है तो उस अलर्ट को फॉलो करना भी तो पब्लिक की जिम्मेदारी है ना। मैं जनाब राशिद साहब से, लेकिन यहां पे मेरी उनसे, आप लोगों में से अक्सर लोगों की शायद राय अपनी होगी बट दिस इज माय रिजर्वेशन, हम उसके बारे में बात जरूर करेंगे। जुहैर जाफरी साहब मुझे कॉल कर रहे हैं, मैं जुहैर जाफरी साहब की कॉल लूं क्योंकि उनको पता भी था कि मैं एयर पे हूं तो उनकी कॉल आ रही थी। जाफरी साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम।
जी जाफरी साहब आप हुक्म करें।
जी मैं ऑन एयर हूं।
जी जी आप ऑन एयर।
कम्युनिटी अनाउंसमेंट करनी थी।
आप जरूर कीजिए
जी। कल रोज हफ्ता यानी 9 मुहर्रम को डाउनटाउन में ये 33वां सालाना जुलूस जो है वो बरामद होगा। पार्लियामेंट जो है प्रोविंशियल पार्लियामेंट उसके सामने जो पार्क है वहां मजलिस अज़ा बरपा होगी और 12:30 बजे ये सिलसिला शुरू होगा। उसके बाद शबीह जुलजना का जुलूस निकलेगा जो यूनिवर्सिटी रोड और कॉलेज रोड और दे से होता हुआ सिटी हॉल पे इख्तिताम पजीर होगा। तो 4 बजे तो कल 12:30 बजे जो तमाम हमारे अहले इस्लाम جو نواسہ رسول اور مادر حسبین کو پرسا دینا چاہتے ہیں وہ وہاں جوگ در جوگ تشریف لائیں اور اس ہمارے اس ایونٹ کو کامیاب بنائیں. 35واں یہ سالانہ جلوس ہے اور کل 12:30 اسمبلی ہال جو ہے نا صوبائی اسمبلی اس کی بلڈنگ کے سامنے جو پارک ہے وہاں پہ یہ سلسلہ شروع ہوگا وہاں سے اور سٹی ہال جا کے اختتام پذیر ہوگا. بہت شکریہ ٹائم دینے کا.
میری آپ سے ریکویسٹ ہے کہ اگر آپ کو اس کو لکھت کی صورت میں رائٹنگ کی صورت میں اگر مجھے بھیج دیں تو ڈیفینیٹلی ہم اس کی سلائیڈ جو ہے وہ پلے کر دیں گے. اگر آپ کے پاس کوئی اس کا پوسٹر ہے تو وہ پوسٹر ہمیں بھیجوا دیجیے. آپ پوسٹر بھیجوا دیجیے گا کہ ٹیلی ویژن پہ ہم وہ پوسٹر دکھا بھی سکیں. بہت شکریہ. جزاک اللہ خیر. تھینک یو. یقیناً اگر آپ کا کوئی اس کے بارے میں پیغام ہے تو آپ ضرور اپنا پیغام دیجیے گا. جو ہم کر سکتے ہیں ہم یقیناً آپ کا پیغام ہر شخص تک پہنچانے کی کوشش کریں گے. تو ٹمارو سیٹرڈے کا دن ہے, 33واں سالانہ یہ نکلے گا اور 12:30 پہ پروونشل پارلیمنٹ کے سامنے یہ پارک جو ہے وہاں سے یہ سلسلہ شروع ہوگا. جب پہنچے گا تو یقین کوشش کیجئے گا کیپ تھنگز کلین, گاڑی کو پراپرلی پارک کیجئے گا اور یقیناً دیٹس آل واٹ اٹ از. میں صرف اتنا ہی پیغام ایڈ کیا. تو ایک کمرشل لیتی ہوں بیکاز محترمہ انجم قریشی صاحبہ کا وقت ہوا چاہتا ہے. ایوری منڈے کو اور ایوری فرائیڈے کو محترمہ انجم قریشی ہمارے ساتھ ہوا کرتی ہیں. انجم قریشی کا میں ذکر کرتی ہوں, شی ورکس ان اے لا فرم. اگر کوئی ایکسیڈنٹ ہو جائے تو ایکسیڈنٹ سے متعلق کوئی انفارمیشن اگر آپ کو چاہیے ہو تو آپ, اور مزے کی بات آپ سے میں یہ کہتی ہوں, آف کورس یو آر دا باس, آپ یو نو بیٹر, بٹ آئی آلویز ریکویسٹ ڈو ناٹ کال ڈائریکٹلی ٹو یور انشورنس کمپنی. یس یو ہیو ٹو انفارم دیم بٹ سجیشن ضرور لے لیجیے گا. اور بیکاز آپ نے جتنی بات کرنی ہے, مطلب آئی جسٹ لک ایٹ مائی اون مائنڈ, ہماری ریٹینشن وہ نہیں ہوتی ہے تو ہم ساتھ ساتھ نوٹس لیتے رہے نا. اب جیسے جعفری صاحب بھی جو بول کے گئے ہیں, اگر میں 100% اس کو یاد کروں میرا IQ اتنا اچھا نہیں کہ آئی کین ایگزیکٹلی اس کو بیان کر سکوں. تو ایک تو یہ کہ جب آپ بات کریں تو ٹیک دا نوٹس واٹ یو سے اینڈ ریکارڈ اٹ کہ انشورنس کمپنی کو آپ نے کیا بتایا, تاکہ آپ کے پاس بھی سند ضرور رہے. انجم قریشی صاحب سے آپ بات کراتی ہوں, مگر اس سے پہلے ایک کمرشل تاکہ ہم ٹیلی فون لائن ان کی لے سکیں. سٹے ٹیون پلیز.
تایا سبزیاں لئی تہاڈا اپنا فارم کیلگر سبزی فارم, جتھے تسی لے سکدے ہو نکھرے پودے, مٹی, گملے اتے ہر طرح دے فل تے سبزیاں دی پنیری. اپنے گھر وچ کوئی بھی سبزی یا فل دے پودے اگان لئی کیلڈن سبزی فارم تے آؤ. اسی سویرے 9 تو شام 8 تک تہاڈی سیوا لئی حاضر ہاں. 12050 ایئرپورٹ روڈ کیلڈن, یا تسی فون کرو 905-840-9000, 905-840-9000.
ਭਾਈ ਸਸਤਾ ਲਾ ਲਾ, ਇੰਜ ਕਰ ਤੂੰ 6 ਦੀ ਬਜਾਏ 5 ਲੈ ਲਾ.
ਓਹੋ ਸੱਲਾ ਭੈਣ ਜੀ, ਕੈਨੇਡਾ ਆ ਗਏ ਤੁਸੀਂ? ਇੱਥੇ ਸਬਜ਼ੀਆਂ ਪਿੱਛੇ ਬਾਰਗੇਨ ਕਰਨ ਦੀ ਲੋੜ ਨਹੀਂ, ਕਿਉਂਕਿ ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ ਤੇ ਵਧੀਆ ਫਰੈਸ਼ ਗਰੋਸਰੀ, ਫਰੂਟਸ, ਦਾਲਾਂ, ਸਬਜ਼ੀਆਂ, ਸਭ ਕੁਝ ਬਹੁਤ ਘੱਟ ਕੀਮਤ ਵਿੱਚ ਮਿਲਦਾ.
ਇਹ ਹੈ ਜੀ ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ, ਇੰਡੋ ਕੈਨੇਡੀਅਨ ਗਰੋਸਰੀਜ਼, ਫਲ ਫਰੂਟ, ਦਾਲਾਂ, ਸਬਜ਼ੀਆਂ ਦੀ ਵਨ ਸਟਾਪ ਸ਼ਾਪ. ਨਾਲੇ ਸਾਡੇ ਕੋਲ ਇੰਡੀਆ ਵਾਲੇ ਭਾਂਡੇ, ਪਲੇਟਾਂ, ਬਾਟੀਆਂ ਸਭ ਕੁਝ ਮਿਲਦਾ. ਸਾਡੀ ਸਾਰੀਆਂ ਹੀ ਲੋਕੇਸ਼ਨਸ ਤੇ ਸੋਹਣੀਆਂ ਸੋਹਣੀਆਂ ਰੱਖੜੀਆਂ ਦੀ ਬੇਸ਼ੁਮਾਰ ਵੈਰਾਇਟੀ ਵੀ ਹੈ. ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ ਦੀਆਂ ਓਨਟੈਰੀਓ ਵਿੱਚ 9 ਲੋਕੇਸ਼ਨਸ ਵਿੱਚੋਂ ਜਿੱਥੇ ਮਰਜ਼ੀ ਆ ਜਾਓ.
جی صاحب, انجم قریشی صاحب کے بارے میں ابھی آپ سے ہم بات کر رہے تھے. انجم قریشی ورکس ان لا فرم. اگر آپ کا کبھی ایکسیڈنٹ ہو جائے تو اٹ ڈز ناٹ کاسٹ یو اینی تھنگ. 416-570-0157, آلویز کیپ ہر نمبر ہینڈی. اللہ نہ کرے کہ کبھی کسی حادثے کا سامنا کرنا پڑے, اپنے دوست احباب کو بھی یہ نمبر ضرور پاس کیجئے گا. انجم قریشی 416-570-0157, شی ورکس ان لا فرم. انجم, السلام علیکم, ہاؤ آر یو؟
وعلیکم السلام اور تمام سننے والوں کو آداب, نمستے, ست سری اکال. اور جیسے کہ عارفہ نے کہا کہ نمبر آپ کے پاس ہینڈی ہونا چاہیے, کیونکہ جب آپ کا کار ایکسیڈنٹ ہوتا ہے تو اس وقت کوئی سمجھ میں نہیں آتا کہ آپ کو کیا کرنا ہے اور کیا نہیں. اس لیے کہ جب ہم کوشش کرتے ہیں کہ ساز و آواز کے تھرو ہم آپ کو کم از کم یہ بتاتے رہے کہ ضروری اقدامات کیا ہوتے ہیں, آپ نے ایک دوسرے کے ساتھ انفارمیشن ایکسچینج کرنی ہے. اگر آپ کو کہا جا رہا ہے کہ کلیجن سینٹر جائیں تو سارے کام چھوڑ کے آپ نے اسی وقت کلیجن سینٹر جانا ہوتا ہے, کیونکہ جو پرسن پہلے چلا جاتا ہے وہ اپنی جو رپورٹ لکھوا دیتا ہے सेकंड पर्सन को उसकी कॉपी मिलती है, फिर आपको क्या बताने की मोहलत नहीं मिलती कि किस तरह से हुआ था, क्या हुआ था। तो सारे काम छोड़ के उसी वक्त आप जो है जरूर कलिजन सेंटर जाए, और जब आप कलिजन सेंटर में रिपोर्ट करते हैं उससे पहले आप अपनी तमाम तरह स्टेटमेंट एक दफा लिख कर पढ़ लीजिए कि आपने कोई चीज मिस नहीं की है, क्योंकि एक दफा चीज सबमिट हो जाए तो वो हो जाती है। पहले रफ लिखिए, उसको तीन दफा पढ़िए, उसमें देखिए कुछ अगर मिसिंग चीजें हैं उसको शामिल कीजिए, और अगर आपको ट्रैफिक टिकट मिलता है उसके साथ आपको ये भी बताया जाता है कि आपके पास तीन ऑप्शन है, गिल्टी, नॉट गिल्टी, अर्ली रेजोल्यूशन। तो आपको जब ये हक दिया जाता है तो आपको ये बताने का मौका दिया जाता है कि आपका एक्सीडेंट कैसे हुआ है और आपको जो टिकट मिली है आप क्या समझते हैं कि वो कौन राइट था कौन रॉन्ग था। तो उसमें कम से कम आप अपने डिमेरिट पॉइंट बचा सकते हैं, अपने हाई रिस्क ड्राइवर होने को बचा सकते हैं, क्योंकि जब आपको टिकट मिल जाती है एक्सीडेंट के साथ और आप जब 100% एट फॉल्ट होते हैं तो आप हाई रिस्क ड्राइवर कहलाते हैं और आपकी इंश्योरेंस बहुत ज्यादा बढ़ जाती है। तो उस टिकट को हमें कभी भी जाके फाइन पे मत कीजिए, उस टिकट को हमेशा जीतने की कोशिश कीजिए। और जब आप रिप्रेजेंटेटिव ढूंढते हैं तो हमारे पास टिकट को फाइट करने के लिए भी लोग मौजूद हैं, लेकिन टिकट में सिर्फ ये होता है कि आपको अपफ्रंट पैसा देना पड़ता है, जैसे कि हम एक्सीडेंट में कहते हैं कंटिजेंसी फीस है, टिकट में आपको अपफ्रंट देना पड़ता है, लेकिन हमारे पास बेहतरीन रिप्रेजेंटेटिव मौजूद है जो आपके टिकट को भी फाइट करते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी 416-570-0157, 416-570-0157, कोई भी आपका कार एक्सीडेंट होता है आप हमें जरूर कॉल कर सकते हैं। बहुत बहुत शुक्रिया।
बहुत शुक्रिया मोहतरमा अंजुम कुरैशी का नंबर मेरी रिक्वेस्ट है कि आप जरूर नोट कर लीजिएगा। ज़ाहिर है कमर्शियल सारा दिन आप सुनते हैं, मगर मैं ज़ाती तौर पे आपसे कहती हूँ मशवरा जरूर कीजिएगा, वो आप के तमाम राइट्स के बारे में आपको बताएंगी। एंड ऑफ कोर्स आप क्वालिफाई करते हैं, इवन अगर आप हाउसवाइफ भी हैं तो आप घर में कुकिंग करते हैं, अपने बच्चों को अपने हस्बैंड को लुक आफ्टर करते हैं, तो इवन दो समबडी इज नॉट वर्किंग दे आर कवर्ड बाय द इंश्योरेंस, आप पैसेंजर हैं इवन देन यू आर कवर्ड। तो मोहतरमा अंजुम कुरैशी का नंबर 416-570-0157, 570-0-570-0-570-570-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0-570-0- ہم نوحے کی بھی ذکر کرتے ہیں، یقیناً آپ نے بھی اس بارے میں، وقت دنیا ایڈوانس ہوتی چلی جا رہی ہے، دیٹس اوکے. میں پانی کے بہاؤ کے اگینسٹ بہنا بھی نہیں چاہتی، نو آئی ڈونٹ. وقت کے ساتھ ساتھ چیزیں کمرشلائز ہوتی چلی جا رہی ہیں. آج یہ پاکستان کے ایک سینئر اداکار اور گلوکار ہیں، خالد انم ان کا نام ہے، آئی وش کہ عامر دکھا بھی سکیں. خالد انم یہ گاتے بھی ہیں اور ظاہر ہے ایکٹر بھی ہیں، ویری ونڈرفل مین. انہوں نے کہا کہ ماضی کے مقابلے میں اب نوح ناتخوانی میں بہت بڑی تبدیلی آ چکی ہے، یعنی تھنگز آر کمرشلائزڈ. یعنی دیر واز اے ٹائم کہ آپ طبلے کے اوپر اللہ کا نام لے رہے ہیں، یا آپ جس حساب سے نام لے رہے ہیں، بعض نام ایسے ہوتے ہیں جن کو احترام سے، اللہ تعالیٰ تو اللہ تعالیٰ سے، آپ پریزیڈنٹ ٹرمپ کے ساتھ ہیں تو آپ اس کو گا گا کے ٹرمپ 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 کہہ رہے ہیں تو پریزیڈنٹ ٹرمپ تو آپ کو ڈنڈے مارے گا. تو انہوں نے بھی یہی بات کی ہے کہ ناطے نوحے فلمی گانوں کی طرز پر بنائے جا رہے ہیں، نوحے بھی کمرشلائزڈ ہو چکے ہیں. مقصد یہ تھا کہ جب آپ نوحا یا ہم کوئی چیز پڑھتے ہیں تو اس میں عقیدت اور احترام لازمی ہونا چاہیے. تو انہوں نے کہا کہ انہوں نے ریسنٹلی ایک پوڈ کاسٹ میں شرکت کی ہے، اور انہوں نے کہا ہے کہ فرق یہ ہے کہ ماضی میں پاکستان ٹیلی ویژن سمیت ڈفرنٹ پلیٹ فارمز پر آج کی طرح سے نوحے ریکارڈ نہیں کیے جاتے تھے. آپ اٹس کمرشلائز بیکاز بڑے بڑے فنکاروں نے بھی، عاطف اسلم تک نے بھی نوحے، مگر میرا خیال ہے عاطف اسلم کی تمام پرفارمنس میں وہ ریسپیکٹ کا آنسر ہے، فار شیور ہے. ندیم سرور میں بھی میں نے دیکھا ہے، مگر بعض جگہوں کے اوپر آپ دیکھیے گا کہ وہ جو جیسچرز ہوتے ہیں آپ کو وہاں لگتا ہے کہ ہاؤ کمرشلائزڈ اٹ از. خالد انم کے مطابق محرم کے چند دنوں میں بھی رمضان ٹرانسمیشن جیسی ٹرانسمیشن چلائی جاتی ہیں جن میں کمرشل انداز سے بھرپور. تو رمضان میں بھی آپ دیکھ لیجیے گا جتنے رمضان کے پروگرام ہیں دوز آر آل کمرشلائز پروگرامز ہیں، اور ظاہر ہے مطلب شور شرابہ وہ کہتے ہیں ان میں زیادہ ہے. تو اب میں نے اس دن ہی بلکہ ایک لگایا، ناصر جہاں صاحب کا ایک وہ لگایا تھا، تو کسی نے مجھے کہا کہ یہ تو اولڈ سٹائل ہے. آئی سیڈ ہاں، عزت بھی اولڈ سٹائل ہوا کرتی تھی، اب تو ہم بالکل سڑک کے کنارے بیٹھے ہوئے ہیں. आइए साहब, यहाँ से मैं दो एक स्पॉन्सर्स का पैगाम देते हुए आगे की तरफ आपको लेकर के चलूंगी, और आगे की तरफ अगर मैं लेके जाऊंगी तो हम आपसे बात करना चाहते हैं आप सल्लल्लाहु अलैहि वसल्लम के जाने के बाद से लेके सन 711 हिजरी तक के पीरियड को हम कवर करेंगे। ये वो अरसा है जिसमें खालिद बिन वलीद का भी जिक्र आएगा, हिजाज बिन यूसुफ का भी जिक्र आएगा, मुख्तसरन इसके बारे में जिक्र किया जाएगा। सन 632 हिजरी में आप सल्लल्लाहु अलैहि वसल्लम जिनके लिए दुनिया वजूद में आई, उनका विसाल होता है, इस जहान फानी से रुखसत हुए, और उस जमाने में मदीना मुनवरा जो था ना वो दारुल खिलाफा मदीना मुनवरा हुआ करता होता था, और आप और आपके साथी मक्का मदीना हिजरत कर गए थे। जब मक्का से मदीना गए थे तो आप सल्लल्लाहु अलैहि वसल्लम को आपको बताइए कि इंसार ने जगह दी थी। ये हजरत आप सल्लल्लाहु अलैहि वसल्लम का विसाल सन 632 हिजरी में होता है, और चार यारों के बारे में जिसमें हजरत अबू बकर सिद्दीक, हजरत उमर, हजरत उस्मान और हजरत अली का तस्करा आता है, यानी ये आप सल्लल्लाहु अलैहि वसल्लम के इंतहाई करीब लोग थे। आप सल्लल्लाहु अलैहि वसल्लम के वसाल के बाद कुछ लोगों ने तो ये कहा कि उनको तो मौत आ ही नहीं सकती, मगर फिर उनको यही समझाया गया कि हर आने वाली चीज फानी है, उसको जाना है, एक वाहद जात अल्लाह की है जिसमें हमेशा से और जो हमेशा रहेगी। सन हजरत अबूबकर सिद्दीक आप सल्लल्लाहु अलैहि वसल्लम के बाद जो पहले खलीफा बनते हैं वो हजरत अबूबकर सिद्दीक रज़ियल्लाह बनते हैं। ये बनु तीन से इनका ताल्लुक था। अब मैं अगर कबाइल की जिक्र करूं, अब थोड़ा सा कुरैश को उस जमाने में अगर आप नोट कर लें तो उस जमाने में जो कबाइल थे जिसमें बनु तीन भी थे, इसमें उमैयद भी थे, बनु उमैया से भी थे, हाशिम से भी लोग थे, ये तमाम के तमाम थे। हजरत अबू बकर सिद्दीक जो थे फर्स्ट पहले खलीफा थे आप सल्लल्लाहु अलैहि वसल्लम के बाद, ये वाहद खलीफा थे जिनका जिनकी जो मौत हुई थी वो फिजिकल डेथ हुई थी, यानी कुदरती तरीके से इनकी डेथ हुई थी। दो साल का दौरानिया इन्होंने गुजारा था, और इन्होंने उस जमाने में आप सुनिए सन 632 हिजरी में, आज जिनीवा कन्वेंशन की हम कितनी बात करते हैं, जिनीवा कन्वेंशन की तरह इन्होंने भी एक मुआहदा लिखा था। कुछ कबायल जो थे, जाहिर है ये कबायल, बल्कि हमारा एक प्रोग्राम है, शायद कल चलेगा वो प्रोग्राम, जनाब हमारे आफ्ताब रिजवी साहब के साथ, ये मेरा प्रोग्राम आज से 8-9 साल पहले रिकॉर्ड हुआ था, तो आफ्ताब रिजवी साहब ने भी, और ये मैं नहीं कह रही, आफ्ताब रिजवी साहब का बड़ी नॉलेज है, बड़ा इल्म है, उन्होंने ये कहा था कि अगर आप 9-10 मुहर्रम के लिहाज से देखें तो ये कबाइल की खुनस थी, ये कबाइल की खुनस थी। आप सल्लल्लाहु अलैहि वसल्लम जब मक्का मुअज्जमा में तशरीफ लाते हैं, कुछ लोगों ने इस्लाम कबूल किया था मगर उनके दिल में वो तकलीफ जो थी वो बैठी हुई थी। तो बहरहाल अबूबकर सिद्दीक जो हैं, अबूबकर सिद्दीक इन्होंने जिनीवा कन्वेंशन की तरह एक कन्वेंशन बनाया था। अब कुछ कबाइल जो थे उस वक्त के वो अबूबकर सिद्दीक के खिलाफ भी हो गए थे, और उन्होंने जाहिर है वहां पे नॉन मुस्लिम्स भी थे, उनके टेंपल्स के लिए हिफाजत, औरतों की हिफाजत के लिए खास इंतजाम किया था। ये 2 साल का दौरानिया था, फिर बीमार होते हैं और आपका इंतकाल हो गया। हजरत अबूबकर सिद्दीक का जो पीरियड है वो 632 हिजरी यानी आप सल्लल्लाहु अलैहि वसल्लम के विसाल के फौरन बाद से लेके 2 साल 634 हिजरी तक रहा। 634 हिजरी में दूसरे खलीफा तशरीफ लाते हैं, और अच्छा मैं 634 हिजरी में अजनादीन के मुकाम पर हजरत अबूबकर सिद्दीक के दौर में ही, वो कहते हैं कि मुसलमान की अफवाज इकट्ठी हुई, खालिद बिन वलीद ने चारों अफवाज की सरबराही की, बाइजेंटाइन की, यानी उस वक्त हजरत अबूबकर सिद्दीक के दौर में खालिद बिन वलीद अभी बाइजेंटाइन्स के साथ थे, ही डिड नॉट एक्सेप्ट इस्लाम दैट टाइम। उसके बाद उन्होंने, वो कहते हैं उनकी तादाद बहुत ज्यादा थी मगर उनकी फौज जो थी ऑर्गेनाइज नहीं थी, यहां पे आके फिर उसके बाद उन्होंने इस्लाम भी एक्सेप्ट किया। अबूबकर सिद्दीक 61 ईयर की एज में, 61 साल की उम्र में कुदरती तौर पर बीमार होते हैं और हजरत अबूबकर सिद्दीक का वफात हो जाती है। 634 हिजरी में ہمارے دوسرے خلیفہ، یہ بنو عدی قبیلے سے تھے. جیسے ہم نے کہا کہ بکر صدیق جو تھے وہ بنو تین سے ان کا تعلق تھا قبیلہ سے، حضرت عمر جو ہیں ان کا تعلق بنو عدی سے ان کا تعلق تھا. اب یہاں سے معاملہ شروع ہوتا ہے، ہمارے دوسرے تیسرے اور چوتھے خلیفہ کو اسیسینیٹ کیا جاتا ہے. حضرت عمر کا دور جو تھا وہ نسبتاً تھوڑا لمبا تھا، 634 سے لے کے 644، اراؤنڈ 10 ایئرز کا پیریڈ تھا. یہ وہ دور تھا جس میں فلسطین ایک بار پھر سے فتح بھی ہوتا ہے، اور آپ وہ خلیفہ تھے جنہوں نے فلسطین کی طرف ٹریول بھی کیا تھا، ہم اس کو بھی کور کرتے چلیں گے. 10 سال تک آپ نے اپنی خلافت کو سنبھالا تھا، اور اس کے بعد خالد بن ولید تب اسلام میں داخل ہو چکے ہوئے تھے، اور خالد بن ولید کی کمانڈ میں دمشق ایک بار پھر سے حضرت عمر کے دور میں دمشق فتح ہوتا ہے. اس کے بعد حضرت اچھا اب یہ ہوا کہ دمشق کو فتح کیا، پھر اگین کوئی ایسی وجہ تھی کہ حضرت عمر نے خالد بن ولید کو کمانڈ سے ہٹا دیا، مگر خالد بن ولید نے بغاوت نہیں کی سٹیٹ دیر، مگر 2 سال تک حضرت عمر نے خالد بن ولید کو ان کی کمانڈ سے ہٹائے رکھا تھا. 2 سال کے بعد دوبارہ ایک بار پھر سے جنگ کے میدان میں خالد بن ولید کو انہوں نے ایز اے کمانڈر سلیکٹ کیا ہے. خالد بن ولید کی کمانڈ میں شمالی اردن اور ٹرینکول میں فتح انہوں نے حاصل کی تھی. اب 634 میں حضرت عمر نے اپنی ڈیوٹیز کو سنبھالی تھی، یہ عرصہ تھا. 636 اگست میں بائزنٹائنی فوج خالد بن کی کمانڈ، ادھر سے حضرت عمر کی جو فوج تھی ان کو لیڈ کر رہے تھے خالد بن ولید، اور بائزنٹائن کی فوجیں، وہ کہتے ہیں یہاں پر خالد بن ولید کی فوجوں نے بڑا کام کیا، مسلمانوں کی فتح ہوئی، اور جو بائزنٹائن کی فورسز تھی ان کو ہرکولیس لیڈ کر رہے تھے. ہرکولیس کو یہاں پہ شکست ہوئی، بہت ہی دل برداشتہ ہوئے تھے. اور پھر یہ دس از دا ٹائم، یہ شام کا ایریا تھا جس کو ہم سیریا کہتے ہیں، اور آج کل بھی شام میں آپ کو پتا ہی ہے کہ ہم ذکر کرتے ہیں کہ ریسنٹلی وہاں رجیم چینج ہوا ہے. یہاں پہ ہم جب ذکر کرتے ہیں جنگجوؤں کا ذکر کرتے ہیں تو ہم کہتے ہیں وہاں پہ ہوتیز بہت سارے ہیں جو کہ ایز اے پراکسیز باہر کے ملک، جو یہ کہتے ہیں ایز اے پراکسی کام کر رہے ہیں. مگر شام کی ذکر ہو، آپ دمشق کا ذکر کریں، یہ تمام علاقوں میں ہمیشہ جنگیں ہوئیں، بہت جنگیں ہوئیں. بہرحال خالد بن ولید کی کمانڈ میں یہ وار ہوئی تھی، اور ہرکولیس کو شکست ہوئی. ہرکولیس جو تھا انتہائی دل برداشت ہوئے، بائزنٹائنز کو وہ ریپرزینٹ کر رہے تھے. ہرکولیس نے شام کو ہمیشہ کے لیے خیر باد کہہ دیا تھا. مسلمانوں کی فتوحات کا سلسلہ خالد بن ولید کی کمانڈ میں جاری رہا، اور پھر الٹیمیٹلی یروشلم فتح ہو گیا. خالد بن ولید کی کمانڈ میں یروشلم فتح ہوا. یروشلم میں اس وقت بہت سارے کرسچنز موجود تھے. اب کرسچنز نے حضرت عمر کو دعوت دی کہ حضرت عمر خلیفہ وقت جو ہے وہ ذاتی طور پہ تشریف لے کے آئے. حضرت عمر تشریف لے کے جاتے ہیں، دس از دا اونلی ٹریول واٹ ہی ڈیڈ. اور ان کے ساتھ جو ان کا اٹینڈنٹ تھا اس کا نام اسلم تھا. جب یہ ظاہر ہے جا رہے تھے وہاں پہ تو اونٹ کا سفر تھا، ریگستانوں میں سفر کرنا ہوتا تھا، کبھی ایک باری لیتا تھا کبھی دوسری باری لیتا تھا. جب فلسطین میں داخل ہوتے ہیں تو اس سے پہلے جو لاسٹ ٹرن تھی دیٹ واز ان کے اٹینڈنٹ کی باری تھی کہ وہ اونٹ پر ہوتا. یہ ہم واقعہ ایک دو بار آپ کے ساتھ شیئر بھی کر چکے ہیں اس سے پہلے. تو اٹینڈنٹ نے حالانکہ چاہا کہ نو 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 نو، اب میں مہار پکڑوں گا، آپ اونٹ کے اوپر بیٹھے. انہیں کہا نہیں، تمہاری باری ہے، تم اوپر بیٹھو گے. اسی طرح وہ یروشلم میں داخل ہوتے ہیں. یہاں میں نے آپ کو ایک پیکٹ بتانا ہے، اور یہ دروازے کے اوپر آویزاں ہے. میرے پاس بلکہ اس دروازے کی پکچر بھی ہے. بہت شکریہ، میرے بہت پیارے سنسیئر لوگ ہیں جو بعض اوقات ہماری اگر کہیں ہم سے کوتاہی ہوتی ہے تو ہم کو کال بھی کرتے ہیں. بٹ دس از اے ڈاکیومنٹ بٹوین حضرت عمر اینڈ کرسچنز جو اس وقت کے وہاں تھے ان کے درمیان یہ ڈاکیومنٹ تھا. بیکاز کرسچنز کے کہنے کے اوپر ہی فلسطین کو فتح کیا گیا تھا، اور کرسچن کے کہنے پہ ہی جو پوپس تھے وہاں کے یا جو پادری تھے پریسٹ تھے ان کے کہنے کے اوپر ہی حضرت عمر نے وزٹ کیا تھا فلسطین کا. تو انہوں نے دعوت دی کہ آپ چرچ میں نماز ادا کریں، جس پہ حضرت عمر نے چرچ میں نماز ادا نہیں کی تھی. آئی تھنک عامر اس کو نکالیں گے بھی. انہوں نے کہتے ہیں کہ آج بھی یہ جو مسجد پھر انہوں نے اس وقت بنائی تھی وہاں، آپ نے باہر نماز ادا کی تھی، بعد میں اس جگہ پہ مسجد تعمیر کر دی گئی تھی. کوٹ ان کوٹس میں کہ اس وقت جب حضرت عمر تشریف لے کے جاتے ہیں تو آپ نے چرچ کے باہر نماز ادا کی اور اسی مقام پر پھر مسجد بھی بنائی گئی اور اس مسجد کا نام مسجد عمر اس مسجد کا نام رکھا گیا اور مسجد عمر کے دروازے کے اوپر وہ جو پیکٹ تھا بتوین حضرت عمر اور وہاں کے جو کرسچنز پریسٹ تھے ان کے درمیان جو پیکٹ تھا انہوں نے کہا دس از این ایشورنس آف پیس اینڈ پروٹیکشن گیون بائی دا سروینٹ آف اللہ کمانڈر آف دا بلیورز ٹو دا پیپل آف جیروسلم ہی گیو دیم ایشورنس آف پروٹیکشن آف دیئر لائفز پراپرٹیز چرچز کراسز ایز ول ایز ویل ایز فار دا سکس اینڈ ہیلدی اٹس آل ریلیجیس کمیونٹی یعنی اسلام کے لحاظ سے ایک مسلمان جو ہے وہ تمام لوگوں کی اہل کتاب کی حفاظت کرے گا اور ہم ایشورنس دیتے ہیں. کہتے ہیں کہ حضرت عمر کے دور میں بھی فتوحات کا سلسلہ جاری رہا. یہ یروشلم کے بعد لیونت کے بعد مسلمانوں نے مصر کو فتح کیا, مشرق کی جانب قدسیہ کو فتح کیا, یہ اس وقت کا سب سے بڑا شہر تھا. اور اکتوبر سن 644 دس از 10 سال حضرت عمر کے مکمل ہوتے ہیں. فجر کے وقت ایک ایرانی غلام نے حضرت عمر کو اسیسینیٹ کر دیا. سو پہلا خلیفہ سیکنڈ خلیفہ تھے اور فرسٹ اسیسینیشن. عدلیہ اور فوج, یہ عدلیہ کا نظام بھی حضرت عمر کے دور میں بنا تھا, فوج کا نظام بھی حضرت عمر میں باقاعدہ آرگنائز کیا گیا تھا اور بھی بہت سارے سسٹمز بنائے گئے تھے. ناؤ کمز دا تھرڈ خلیفہ ہمارے آتے ہیں, یعنی 634 سے لے کے 644 تک کا دور 10 سال کا دورانیہ حضرت عمر کا تھا جس میں بہت ساری فتوحات ہوئی. ناؤ کمز دا تھرڈ سیکنڈ خلیفہ ہمارے اسیسینیٹ ہوئے, تھرڈ خلیفہ حضرت عثمان 644 سے لے کے سن 656 تک, اگین 12 ایئرس کا پیریڈ تھا. اب پہلے ہمارے خلیفہ حضرت ابوبکر صدیق, ان کا تعلق بنو تین سے تھا. جو ہمارے دوسرے خلیفہ ہیں حضرت عمر, ان کا تعلق جو تھا بنو ادی قبیلے سے تھا. ہمارے تھرڈ خلیفہ حضرت عثمان, جنہوں نے 12 سال تک اپنا ان کا خلافت کا دور رہا, ان کا تعلق بنو امیہ سے تھا. ٹھیک, آپ صلی اللہ علیہ وآلہ وسلم کے ریلیٹوز میں سے ہی آتے تھے. بالکل مختلف خلیفہ رہے, بے شمار شورشوں کا شکار رہے, بیچ میں سے ہی لوگ ان کے اگینسٹ بھی تھے. تمام مشیر, اب اگر آپ تھوڑا سا فیملی ٹری کی طرف اگر ہم نکل جائیں تو فیملی ٹریز میں ایک طرف امیہ آ جاتے تھے, ایک بنو ہاشم ایک سائڈ پہ آ جاتا ہے. اب بنو امیہ سے حضرت عثمان کا تعلق تھا, پھر ٹرائبل وار آ گئی ایک دفعہ پھر سے بے شمار شورشوں کا شکار تھا. اچھا, ان کے علاقے میں ان کے ساتھ جتنے مشیر تھے وہ قریش قبیلہ سے تھے, کانفلکٹ بہت زیادہ تھے. کوفہ اور بصرہ میں بے شمار بغاوتوں نے سر اٹھا لیا تھا, عثمان کے خلاف جنگ شروع کی اور آپ کو اسیسینیٹ کیا جائے جب آپ قرآن پاک پڑھ رہے تھے. اور جس نے اسیسینیٹ کیا اس کے وار سے جس قرآن پاک کو پڑھ رہے تھے ان کا خون جو ہے اس قرآن پاک کے اوپر بھی گرا تھا. ان کے گھر کا محاصرہ کیا گیا تھا اور محاصرہ میں وہ قرآن پاک کی تلاوت کر رہے تھے جس میں کیا تھا. جن کو خلیفہ عثمان کو جنہوں نے مارا تھا, مارنے والے بھی مسلمان ہی تھے. اور 25 سال بعد تک, یعنی حضرت عثمان کی وفات کے اسیسینیشن کے بعد 25 ایئرز تک یہ جو آپس میں قبائل کا جھگڑا تھا یہ ختم ہونے کا نام نہیں لے رہا تھا. فیملی ٹری آف حضرت عثمان غنی کا جو فیملی ٹری ہے وہ ہم یہ لے رہے ہیں, مگر میں اس کا پیچھے سے بھی دکھانا چاہ رہی تھی. اینی ویز, آئیے اب حضرت علی کرم اللہ وجہ کی طرف آتے ہیں. حضرت عثمان کا جو دورانیہ تھا, آپ صلی اللہ علیہ وآلہ وسلم 632 میں ہم سے الگ ہوئے, وفات ہوئی آپ کی. اب تیسرے خلیفہ 656 تک ہم پہنچے, 656 تک ہم پہنچ گئے ہیں. حضرت علی کا دور 656 ہجری سے لے کے 661 ہجری تک, آپ سمجھ لیجئے تقریباً 6 سال کا یہ دورانیہ ہے. حضرت علی کرم اللہ وجہ سے پہلے جو دارالخلافہ تھا, یعنی حضرت عثمان کے دور تک دارالخلافہ جو تھا وہ مدینہ دارالخلافہ تھا. حضرت علی دارالخلافے کو مدینے سے لے کے کوفہ کی طرف آپ نے دارالسلطنت بنایا, یعنی اس کا مطلب ہے مدینہ تھا تو آپ سعودی عربیہ کو ذہن میں رکھیے گا, اور اگر کوفہ ہے تو آپ پھر اس کو عراق کو ذہن میں رکھیں. تو کوفہ کا علاقہ تھا. مسلمانوں نے یہ 7 صدیوں بعد فتح کیا تھا. حضرت علی نے معاویہ کو اس کا سربراہ امیر معاویہ کو اس کا سربراہ مقرر کیا تھا. اب امیر معاویہ کون تھے؟ حضرت علی کا اگر ذکر کریں تو یہ بنو ہاشم سے ان کا تعلق تھا. حضرت ابو طالب کے بیٹے تھے حضرت علی. آپ صلی اللہ علیہ وآلہ وسلم کے چچا زاد بھائی تھے اور آپ کا تعلق بنو ہاشم سے تھا. انہوں نے جو کوفہ کا جو دارالسلطنت بنایا اور امیر معاویہ کو اس کا جانشین مقرر کر دیا, یعنی سربراہ مقرر کر دیا. امیر معاویہ کا تعلق کہاں سے تھا؟ امیت سے تھا, بنو امیہ سے ان کا تعلق تھا. اب انہوں نے حضرت علی نے ان کو اپوائنٹ کیا تھا مگر امیر معاویہ نے اپنی سلطنت بتانا چاہیے. حضرت امیر معاویہ جو تھے انہوں نے حضرت علی کی بیعت کرنے سے انکار کر دیا تھا اور مطالبہ کیا. کیونکہ آپ پیچھے کی طرف اگر آپ چلے جائیں تو ہم نے ذکر کیا تھا کہ حضرت عثمان رضی اللہ ان کو اسیسینیٹ کیا گیا تھا. ان کے گھر کا محاصرہ کرنے کے بعد ان کو اسیسینیٹ کیا گیا تھا اور حضرت عثمان کا تعلق بھی بنو امیہ سے تھا. اور حضرت عثمان کے بعد بھی یہ جو پھر بغاوتیں اور یہ جو ایک دوسرے کے لیے تخریب کاری کا سلسلہ تھا یہ تقریباً 25 سال تک جاری رہا. ورث وراثت میں ملتا ہے حضرت علی کو. حضرت علی جو گورنر بنا دیتے ہیں یا پوزیشن دے دیتے ہیں, سرپرست کر دیتے ہیں امیر معاویہ کو. امیر معاویہ نے حضرت علی کے برابر آ کے کھڑے ہوئے, انہوں نے کہا کہ عثمان, حضرت عثمان کی جنہوں نے اسیسینیٹ کیا تھا, ان کو قتل کیا تھا, ان کو ہمارے سپرد کیا جائے. کیونکہ حضرت عثمان کا تعلق بھی بنو امیہ سے تھا اور حضرت جو امیر معاویہ تھے ان کا تعلق بھی بنو امیہ سے تھا. معاویہ نے حضرت علی کی بیعت کرنے سے انکار کیا اور مطالبہ کیا کہ حضرت عثمان کے قاتلوں کو امیت کے سپرد کر دیا جائے. سن 656 میں اب حضرت علی اور امیر معاویہ کے درمیان جنگ ہو جاتی ہے. جنگ کی بجائے اب یہاں سے معاملہ حضرت علی کے اگینسٹ ان کے اپنے لوگ ہی کھڑے ہو گئے. یہ جنگ ہوتی ہے امیر معاویہ کی, اس کی ڈیٹیل بہت ساری ہے, اس میں کون کون اور شامل تھا. اور اس جنگ میں حضرت علی تشریف لے کے جاتے ہیں. آپ کو یاد ہوگا کہ ایک واقعہ ذکر کیا جاتا ہے کہ قرآن پاک کو بھی نیزوں کے اوپر دے کے سیز فائر کے لیے استعمال کیا گیا تھا. تو مگر مصلحت ہوگی, حضرت علی نے یہاں پہ مصلحت سے کام لیا تھا. حضرت علی کرم اللہ وجہ نے یہاں پہ کیا تھا. حضرت علی نے جو فیصلہ لیا, ان کے ساتھ سارے کے سارے مسلمان تھے, جو باقی لوگ تھے نا ان کو یہ فیصلہ منظور نہیں تھا کہ آپ نے پسپائی کر لی. آپ نے امیر معاویہ جو آپ کی بیعت بھی نہیں کرنا چاہتے تھے اور وہ آپ کے لیے جنگ پہ بھی آپ کے ساتھ نکلے تو آپ نے ان کے ساتھ معاہدہ کر لیا. وہ جو ان کے ارد گرد مسلمان تھے وہی ان کے اگینسٹ کھڑے ہو گئے. صاحب یوں پھر 30 سال کا عرصہ حضرت علی کو جو لوگ ان کے اپنے ارد گرد لوگ تھے انہی لوگوں نے, مسلمان تھے, دو المیہ رہا. حضرت عثمان کے بارے میں بھی وہی کہ اسیسینیٹ کرنے والے مسلمان تھے, حضرت علی جو ہیں ان کو اسیسینیٹ کرنے والے بھی مسلمان تھے. کیونکہ ان کو علی, حضرت علی کا وہ فیصلہ جس میں انہیں مصلحت کر لی تھی امیر معاویہ کے ساتھ اور جنگ کو ختم کیا تھا, ان کو ان کا وہ فیصلہ پسند نہیں تھا. بہرحال 30 سال کے بعد آپ صلی اللہ علیہ وآلہ وسلم کے ان 4 یاروں کے ساتھ جو معاملہ تھا وہ ختم ہوا. مگر یہ جو اگین میرے کہنے کی بات